कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि
कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं कृषि समाचारबाट। दुग्ध क्षेत्रको दिगो विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने मूल नाराका साथ 26 विश्व दुग्ध दिवस नेपालमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै भव्य रूपमा मनाइएको छ। सन् 2001 संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओको आह्वानमा विश्वभर मनाउन शुरू गरिएको यो दिवस नेपालले सन् 2011 निरन्तर मनाउँदै आएको छ। दिवसको मुख्य अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजना तथा अन्य सरोकारवाला निकायको समन्वय राजधानीमा एक विशेष मूल समारोह आयोजना गरियो। उक्त समारोहमा दुग्ध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट कृषक, सहकारी उद्योग, पत्रकार तथा विज्ञलाई सम्मान गरिएको छ। समारोहकी प्रमुख अतिथि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध क्षेत्रमा रहेका पशुपालनका प्राविधिक समस्या, महामारी रोग नियन्त्रण, जलवायु परिवर्तनको असर र बजार व्यवस्थापन जस्ता चुनौतीहरू सामना गर्न मन्त्रालय गम्भीरताका साथ लागि परेको बताउनुभयो।
गाई विशेष गरी लुलु अछामीको दुधमा ए टू बिटा केसिन नामक पोषणको तत्त्वको रूपमा तुलनात्मक रूपमा अधिक हुन्छ, जुन स्वास्थ्यको दृष्टिकोण लाभदायक पनि मानिन्छ। तसर्थ रैथानी जातको संरक्षण, सम्वर्धन, प्रवर्धन र उत्पादित दुधको ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दुध तथा दुग्धजन्य पदार्थको बजार व्यवस्थापन गर्न विस्तार गर्न सक्ने सम्भावना यत्तिकै प्रबल रहेको पनि छ। र सरकारवालाहरूसँग हातेमाला गर्दै जलवायु मैत्री, पशुपालन, उन्नत मस्क सुधार, आहार व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन र बजार व्यवस्थापन लगायतका क्षेत्रमा अझ सहकार्य गर्न एकबद्धता गर्न आवश्यक पनि छ। र भुक्तानीको समस्या समाधानको लागि दुग्ध विकास संस्थान डिडिसीले चाहिँ भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राख्दै, अर्को कुरा चाहिँ भुक्तानी कार्यलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसायमा संलग्न निजी क्षेत्रका व्यवसायीहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गर्छु। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत चाहिँ दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत र कथा कार्यक्रमहरू पहलहरू अगाडि बढाएका छन्। उन्नत मस्त विकास र परिवर्धन, पशु स्वास्थ्य सेवा विस्तार, कृत्रिम गर्भधारण कार्यक्रम, पशु बिमा सहुलियत कर्जा कार्यक्रम, दुग्ध किसान केन्द्र स्थापना, दुग्ध प्रशोधन उद्योगको सुदृढीकरण, किसानलाई प्राविधिक तालिम र बजारमा पहुँच विस्तार, दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर सुनिश्चित गर्ने सरकार गम्भीर रहेको पनि यहाँबाट जानकारी गराउँदछु।
त्यस्तै कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले उत्पादन वृद्धि, प्रशोधन र बजारीकरणका लागि नीति नियमलाई थप सहज बनाइएको जानकारी दिनुभयो।
डेयरी सेक्टरका लागि हामी आयात गर्ने उपकरणहरूमा सम्पूर्ण हामीले भन्सार छुट गरेका छौँ सरकार। विद्युतमा, कृषि मिटरमा अलिअलि छुट छ, राम्रै छ, घाँसमा पनि सिँचाइ हुन्छ, त्यसैले सरकारले विद्युतमा छुट नदिएको न, घाँस खेती पनि सँगै गर्ने किसानहरू त विद्युतमा छुट पाएछ नि त, त्यो सरकारले राम्रो लगानी गरे। त्यसपछि ट्याक्सको बारेमा अलिकति भ्याट यसपालि घटाएको छ, सेग्रिगेट दुई तिनवटा लेयर बनाएको छ, त्यसले सरकारले सपोर्ट गर्न खोजेको डेयरी सेक्टरलाई। सफ्ट लोनको व्यवस्था छ अहिले पनि, कतिपयको पहुँचमा होला कतिपयको नहोला, अहिले पनि 3% सफ्ट लोन उपलब्ध गराएको छ। कृत्रिम गर्भाधान सेवा हामीले निशुल्क गरिरहेका छौँ। संकलन केन्द्रहरूको निर्माण र अति कतिपय ठाउँमा म्याचिङ ग्रान्ट भन्ने ठुलो मात्रामा सरकारले लगानी गरेको छ। व्यावसायिक फार्महरूको केसमा संकलन केन्द्रहरू, डेयरी पशुधन उद्योगमा पनि प्रदेश सरकारहरूले राम्रो लगानी गरिरहेका छन्, स्थानीय सरकारहरूले टपअप गरिरहेका छन्। त्यसैले डेयरी सेक्टरका लागि राज्यको तर्फबाट निकै सहयोग पुगेको छ। यसलाई एक ठाउँमा ल्याउने हो भने यो सहयोग कुनै अरू विकसित राष्ट्रको सहयोगभन्दा हामी धेरै तल छैनौँ। अझै पनि थप प्रयासहरू गरिराखेको छ, यसपालिको बजेट मार्फत पनि थप केही कुराहरू आएका छन्। कच्चा पदार्थ सप्लाई गर्ने र
त्यसै गरी पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले नेपालको कुल कृषि गार्हस्थ उत्पादन एजीडीपीमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको र त्यसमा दुग्ध क्षेत्र प्रमुख उपक्षेत्र भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार देशमा वार्षिक 27 लाख मेट्रिक टन भन्दा बढी दुध उत्पादन हुने गरेको छ।
समग्र गार्हस्थ उत्पादनमा कृषिले करिब 25% योगदान गरिरहेको क्षेत्रमा पशु सेवा र मत्स्यले झन् झन् 25% नै सेयर गरेको छ। पशु सेवाको हिसाबले हेर्ने हो भनेदेखि तरकारी हाम्रो समग्र मुलुकको कृषि ग्रासको उत्पादनमा तरकारी 60-65% तरकारी 65% डेरी क्षेत्र हो गरेको छ। यो महान क्षेत्र यो ठुलो क्षेत्रमा यसरी यहाँ सबै संगठित रूपमा पार्नु भएको छ। यो क्षेत्रले आगामी दिनमा धेरै काम गर्न चाहिँ बाँकी छ। हामी सहकार्यमा काम गर्दैछ। यो नेपालको समग्र क्षेत्र माननीय मन्त्रीलाई भेट्दै छ। हामी मुलुक अलिकति जेरी इन्भाइरोमेन्ट सन्दर्भमा चाहिँ हाम्रो व्यापार घाटामा भएको सन्दर्भमा पशु पन्छी र मत्स्य सेक्टर विशेष गरी यो जेर सर्पसमा छ। मैले र दुधको मात्र कुरा गर्ने भने गत वर्षको मात्र तथ्याङ्क हेर्ने भनेको 4,51,00,000 झन् 32 मिलियन युएस डलरको छुर्पी लगायत अरू चिजहरू एक्सपोर्ट भएको छ। तपाईँ 15 करोड बराबरको दुधका अरू पदार्थहरू चिज बटर छुर्पीहरू अरू चिजहरू एक्सपोर्ट भएको छ। धेरै भएको एक्सपोर्ट भएको छ। अब हामीले मुलुकमै विशेष गरेर नयाँ पद्धतिहरू चाहिँ पिपिआरएस भनिन्छ वर्षाभरिमा आधारित नस्ल सुधार कार्यक्रम हाम्रो रेगुलर कार्यक्रम मार्फत त्यो पुरै परियोजना भन्दा पनि परियोजना सुरुवात गऱ्यौँ। हाम्रो रेगुलर कार्यक्रम मार्फत चाहिँ यो राँगा छाएर मुलुकमा उपलब्ध छन्। अहिले हामीसँग चाहिँ विशेष गरी इम्रा ट्रान्सफर भोट प्रकारमा पनि यही गरेर 70% शुद्ध मसलाका जर्सी होरिसिन नेपालमा उत्पादन गर्दैछौँ र हामी तपाईँले 12,00,000 डोज चाहिँ उत्पादन गरेका छौँ। तर 8,00,000 गाई भैँसीलाई हामीले यही गरेका छौँ र अरू मुलुकमा आवश्यकता भयो भने हामी उत्पादन गर्न सक्ने अवस्थामा छौँ भनेदेखि हाम्रो गुणस्तरीय सिमेन्टलाई बाहिर पनि एक्सपोर्ट गर्न सकिन्छ कि भनेर हामी लागेका छौँ। किनभने हामी सधैँभरि आयात गर्न पर्छ निर्यात पनि गर्नुपर्छ भन्ने किसिमको त्यो अध्ययन पनि हामीले सुरुवात गरिसकेका छौँ र चाँडै यदि अरू मुलुकले हाम्रो सिमेन्ट किनभने हाम्रो उत्कृष्ट सिमेन्ट छ 70% प्योर सिमेन्ट छ त्यसमा चाहिँ उहाँहरू चाहिँ आयात गर्न चाहनुहुन्छ दिन सक्ने अवस्थामा हामी पुग्नको लागि हाम्रो प्रयोगशालालाई एउटा चाहिँ एक्रिडिटेसन प्रत्यायोजन गर्ने भनेर एक्रिडिटेसन पनि गर्ने र यो क्षमता अभिवृद्धि पनि हामीले गर्ने कार्यक्रममा राखेका छौँ।
कार्यक्रममा केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घ नेपाल लिमिटेडका अध्यक्ष बाबुराम अधिकारी नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघ लिमिटेडका अध्यक्ष सियाराम प्रसाद सिंह केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवर चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगाली लगायतले दुग्ध उत्पादनका लागि गर्नुपर्ने कार्यक्रम बारेमा आफ्नो भनाई राख्नुभयो।
मैले चितवन जिल्लामा 115 दुग्ध सहकारी संस्थाको नेतृत्व गर्दै गर्दा 40,000 मान्छेहरूले दुध बेचेर भात खाने मान्छेहरू छन् त्यहाँ हामीसित आबद्ध भयो। 3 लिटर दुध बेचेर 1 किलो चामल किनेर लिएर आएर गुजारा टार्ने किसान छ हामीसित। 3 महिनासम्म पैसा पाएन भने त्यो भोकै बस्न सक्छ। हामी किसानहरू यति मात्रै भन्छौँ दुध लैजानुस् पैसा दिनुहोस् त्यो पनि 15 दिनमा इन्डियामा 10 दिनमा दिन्छ सुधाले हाम्रो 15 दिनको चलन छ 15 दिनमा दिनुहोस् अरू केही मागे छैन 25 दिनमा दिने नत्र ब्याज लाग्ने भन्ने कुरा आएको थियो त्यो ब्याज लाग्ने कुरा गर्यो भने जिन्दगी पैसा पाउँदैन त्यो 25 दिनमै हुनुपर्छ। 25 दिनपछि ब्याज लाग्यो भने कहिले पैसा आउँदैन। हामी अहिले चितवन जिल्लामा 3,50,000 लिटर दुध दैनिक उत्पादन गर्छौँ। माननीय मन्त्रीज्यूको अगाडि भन्छौँ हामीले समयमा भुक्तानी पाउने 1,00,000 लिटर दुध हामी बढाउँछौँ त्यहाँ स्वरोजगार अहिलेको सरकारले भनेको स्वरोजगार त्यहाँनिर होला रोजगार त्यहाँनिर होला हामी त्यो 1 वर्षभित्रमा गरेर जान्छौँ। यो सरकारलाई सहयोग गर्छौँ हामी यो सरकारले भनेको स्वरोजगार र रोजगारीको व्यवस्थापनमा हामी सघाउँछौँ। राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थान कुनै पनि हालतमा जोगाउनु पर्छ। यदि यो जोगाइएन भए किसान सिद्धिन्छ र किसानलाई जोगाउने हो भने चाहिँ यो दुईटा संस्था राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
विगतमा लामो समयदेखि यो क्षेत्र पहिचान हुन निकै कठिनको रूपमा थियो तापनि पद्ममा केही समय पछि आयो र यसलाई राज्यका विभिन्न निकाय मन्त्रालय विभाग हरेक निकायले केन्द्रीय दुग्ध सहकारी छ र यो दुग्ध क्षेत्रलाई परिचित हुन सक्ने अवसर जुन प्रदान भएको छ त्यसको लागि हामी गौरवान्वित पनि छौँ। यो बोर्ड अपरिहार्य बोर्ड हो। यो किसानले छलफल गर्ने र किसान उद्योगी सबै मिलेर आफ्ना समस्याको पहिचान गर्ने र समाधान गर्ने र सरकारलाई सहयोग गर्ने यो किसिमको एउटा यो संस्था हो यो बोर्ड हो। त्यस कारणले पनि यो बचेको छ यो निरन्तर बचोस् र हामीले यसका निमित्तमा कमसे कम नेपाली किसानलाई हामीले यसलाई चाहिँ यो व्यवसायमा चाहिँ दिगो र भगवन्त तरिकाले उनीहरू अगाडि बढाउन सक्न पाउनेछौँ भन्ने कुरामा हामी विश्वस्त पनि हुन पाऊ। 36,00,000 लिटर दुध उत्पादन हुन्छ आदि दुध बजारमा आउँछ र त्यसको 15% फर्मल सेक्टरमा चाहिँ बिक्री हुन्छ बाँकी 33% इन्फर्मल रूपमा बिक्री भइरहेको छ भनेपछि अहिलेको चुनौती भनेको के हो भने त्यो इन्फर्मल जुन 33% छ त्यसलाई फर्मलमा कसरी लाने एउटा अर्को चुनौती भनेको के भने 50% दुध जुन बजारमा आउन सकेको छैन भन्ने जुन तथ्याङ्क छ। अब हाम्रो तथ्याङ्क चाहिँ के हो भने अहिले यो मध्यमाडी लोकमार्ग हुलाकी लोकमार्ग बनिसकेपछि चाहिँ के हो भने अब 50% छैन जस्तो लाग्छ। अब यो तथ्याङ्कमा थोरै हामीले सुधार गर्नुपर्छ। त्यो दुध धेरै नै बजारमा आइसकेको छ। डिबिसीको मात्र 50 अर्बभन्दा बढी लगानी भइसकेको छ। डिबिसीको त्यतिकै छ सहकारीको त्यतिकै छ भनेपछि अब 6
लाख कृषक परिवार यसमा प्रत्यक्ष चाहिँ आबद्ध भएको हामीले तथ्याङ्क देख्छौँ भनिसकेपछि यस्तो ठुलो क्षेत्रलाई हामीले जुन राष्ट्रिय दुग्ध विकास बोर्ड छ 2048 सालमा स्थापना भयो त्यति बेला आवश्यकता ठानेर गठन भएको राष्ट्रिय दुग्ध विकास बोर्ड हो यो त्यसकारणले यसलाई अझ सशक्त बनाउनु पर्छ यसलाई राम्रो बनाउनु पर्छ र समग्र यो क्षेत्रको विकासको लागि यसलाई समेट्नु पर्छ जस्तो लाग्छ
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बालक चौधरीले दुग्ध क्षेत्रको विकासका लागि नीतिगत सुधारका कार्यक्रम बारेमा प्रश्न पार्नुभयो दुग्ध क्षेत्रबाट करिब 28 अर्ब रुपियाँ सहरबाट ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको छ आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार मुलुकमा कुल दुध उत्पादन 27,18,177 मेट्रिक टन पुगेको छ जसमा गाईको दुध 13 लाख मेट्रिक टन र भैँसीको दुध 14 लाख मेट्रिक टन रहेको छ औसत वार्षिक वृद्धि दर 3.4% रहेको छ उत्पादित कुल दुधको करिब 15% मात्र औपचारिक दुध उद्योगमा संकलन हुने गरेको छ भने 35% अनौपचारिक क्षेत्रबाट खरिद हुने गरेको छ नेपालमा सरकारी र निजी गरी 9 वटा धुलो दुध कारखाना सञ्चालनमा छन् 2082 यी उद्योगहरूले करिब 4,97,00,000 लिटर दुध कन्भर्ज गरी 4,150 मेट्रिक टन धुलो दुध उत्पादन गरेका छन् विगत 4 वर्षको विश्लेषण गर्दा दुध तथा दुग्ध पदार्थको निर्यात तुलनात्मक रूपमा 71% वृद्धि भएको छ जुन अन्य कृषिजन्य उत्पादनको तुलनामा सन्तोषजनक मानिन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कको आयोजनामा ललितपुरको खुमलटार स्थित राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानमा 32 राष्ट्रिय वर्षेबाली कार्यशाला सम्पन्न भएको छ जेठ 19 देखि 21 गतेसम्म सञ्चालन भएको समीक्षा तथा कार्यशाला मुख्य रूपमा वर्षेबालीहरूको उत्पादकत्व वृद्धि जलवायु अनुकूल प्रविधि र नयाँ जातहरूको विकासमा केन्द्रित रहेको थियो कार्यशालाको पहिलो दिन आयोजित समुद्घाटन सत्रको अध्यक्षता नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले गर्नुभएको थियो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले कृषि अनुसन्धानलाई थप प्रभावकारी र सुधारमुखी बनाउन बजेट व्यवस्थापनमा परिमार्जन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
ग्रोथलाई हामीले ड्राइभ गर्ने हो भने एग्रिकल्चर ब्याकबोन हो अब इकोनोमी त्यसैले हाई प्रायोरिटीलाई दिनुपर्ने हुन्छ त्यसका लागि रिसर्च एन्ड डेभलपमेन्ट वान अफ द मेजर फ्याक्टर्स हो भन्ने हेर्छु र यसमा पोभर्टी एलिभेसनका हाम्रा प्रोग्राम पनि एग्रिकल्चरको आउटपुटसित एग्रिकल्चरको प्रोडक्टिभिटीसित प्रडक्सनसित र यसमा गर्ने रिसर्चसित सम्बन्धित छन् 1% जुन रिसर्च एन्ड डेभलपमेन्टमा हामीले लगानी गर्ने भनिरहेछौँ नेक्स्ट इयरको बजेटदेखि त्यहाँबाट पनि तपाईँहरूले केही आफ्नो क्लेम गर्न सक्नुहुन्छ कि हामी यो नयाँ प्रोग्राम यसरी गर्न खोजिरहेछौँ र यसलाई हामीले दिँदाखेरि हाम्रो प्रडक्सन प्रोडक्टिभिटी बढाउनमा यति महत्त्वपूर्ण हुन सक्छ भनेर भन्न सक्नुहुन्छ
त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचनले मुलुकको खाद्य सुरक्षा पोषण सुधार र कुल गार्हस्थ्य उत्पादन जीडिपीमा कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग मार्फत उत्पादन र उत्पादकत्व बढाउनु पर्नेमा जोड दिनुभयो
जस्तो अहिलेको हाम्रो बेसिक अब नेसनल प्रायोरिटीमा नेसनल पोलिसीमा के छ भने बेसिक फुड स्टेबलमा सेल्फ रिलायन्ट हुने आत्मनिर्भर हुने भन्ने छ होइन अब हाई भ्यालुमा कमर्सियलाइज गरेर एक्सपोर्ट गर्ने बेसिक फुड स्टेबलमा सेल्फ रिलायन्स हुने त्यसको लागि चाहिँ प्रोडक्टिभिटी बढाउनु क्रप प्रोडक्टिभिटी त्यसको लागि न्यू टेक्नोलोजिस इनोभेसन्स चाहियो सल्युसन्स र अर्को चाहिँ प्रोडक्टिभिटी मात्र होइन अब क्रपिङ इन्टेन्सिटी पनि बढाउनु पऱ्यो क्रपिङ इन्टेन्सिटी भनेको वर्षमा अब मोर देन 2 क्रप्स 3 क्रप्स लगाउन सक्यो भने त्यसले पनि प्रोडक्सन टोटलमा भोल्युम बढाउन सकिन्छ प्रोडक्टिभिटी त्यसको लागि टेक्नोलोजी चाहियो प्रोडक्ट क्रपिङ इन्टेन्सिटी बढाउनलाई चाहिने सर्ट ड्युरेसन भेराइटिज अब डिफरेन्ट क्रपिङ प्याटर्नमा म्याचिङ हुने भेराइटिजहरू अर्ली सिजनदेखि लेट म्याचुरिङ होइन
उद्घाटन सत्रमा नेपाल बिउ व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज गुरुङ सिमिटका परियोजना निर्देशक देउतीमान चौधरी कृषि तथा वन विश्वविद्यालयका प्रोफेसर ऋषिराज कटेल लगायत यतले आफ्ना संस्थाका तर्फबाट कृषिको विकास र अनुसन्धानमा भइरहेका प्रयास बारेमा जानकारी दिनुभयो
धानको यदि साङ्गेसँगै धानको काम गर्ने दिनु पर्यो टाइम फ्रेम दिनु पर्यो त्यसमा नेपाल व्यवसाय सङ्घ पनि सहयोग गर्न तयार छौँ हामी होइन एउटा टाइम फ्रेममा प्रडक्ट डेभलपमेन्ट गर्नु पर्यो र राम्रोसँग तपाईँको कन्सल्टेसन हुनु पर्यो फार्मर्सको डिमान्ड एउटा छ तर प्रडक्ट एउटा आइरहेको छ जस्ट लिस्टिङमा भेराइटी मात्रै देखाएर कुनै पनि अर्थ मैले देख्दिनँ
युरियाहरू प्रडक्सनमा हामी किन नजाने त लोकल रिजनल र फेडरल गभर्मेन्टसँग कोलाबोरेसन गरेर नार्क एआइफी पनि गर्न सक्छ युनिभर्सिटीले रिसर्च गर्ने कार्बन कोटेड युरियामा हामीले है उत्पादन गरेर रिसर्च गरेर कुन बेस्ट हुन्छ त कस्ट इफेक्टिभ सकि छैन लङ टर्म भाइबिलिटी सकिएन त्यसमा अलिकति काम गर्न सकियो भने त्यसले अलिकति हामीले नेसनल रूपमा टेवा पुऱ्याउन सक्छौँ त्यसमा पनि यति गरौँ भन्ने लाग्छ
3 दिनसम्म सञ्चालित कार्यशालाका विभिन्न प्राविधिक सत्रहरूमा देशभरिका कृषि वैज्ञानिक प्राविधिक र विशेषज्ञहरूले आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्नु भएको थियो कार्यशालामा मुख्य गरी चैती र वर्षे धानका नयाँ जातहरूको विकास तथा पहाडी र हिमाली क्षेत्रका रैथाने बालीहरूको उत्पादकत्व वृद्धि, नगदे बाली सुधार, उखु तथा जुट बालीको उत्पादकत्व सुधार, वर्षे बालीमा लाग्ने विभिन्न रोग व्याधि तथा किरा नियन्त्रणका नवीन उपायहरू, रासायनिक र प्राङ्गारिक मलको सन्तुलित प्रयोग, पहाडी क्षेत्रको धान खेतीमा यान्त्रिकरणको प्रभाव र विकसित कृषि प्रविधिलाई किसानको खेतबारीसम्म पुर्याउन भोग्नु परेका चुनौती बारेमा सघन रूपमा छलफल गरिएको थियो।
मुख्यतया अहिले हामीहरूको खाद्य सुरक्षा फर्स्ट हाम्रो नेपाल सरकारको हामीलाई नागलाई दिएको दायित्व हो। जुन अहिले हामीहरूको धानमा अहिले हामीहरूको लगभग 5 लाख टन जति हामीले इम्पोर्ट गरिरहेका छौँ। अब त्यो धानलाई हामीहरूले कसरी, हामीहरूको गाह्रो छैन, तर हामीहरूले विभिन्न सेक्टरहरूसँग, विभिन्न निकायहरूसँग हामी सँगै सँगै बसेर काम गर्न सक्यौँ भने इट्स विदिन 10-15% हामीले प्रोडक्टिभिटी बढाउन सक्यौँ भने हामीले त्यो इम्पोर्टलाई हामीले हिट गर्न सक्छौँ। त्यस कारण गाह्रो टार्गेट छैन, तर त्यसको लागि चाहिँ सबै टिम मिलेर हामी अगाडि बढ्नु पर्यो। त्यसको लागि निजी क्षेत्र, सङ्घीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार, विभिन्न युनिभर्सिटीहरू सबै मिलेर एउटै मिसनमा कसरी हामीले देशलाई आत्मनिर्भर बनाउने, त्यसमा चाहिँ हामीहरू सँगै मिलेर जान सक्यो भने त्यो टार्गेटलाई पुरा गर्नलाई चाहिँ गाह्रो छैन।
गोष्ठीको अन्तिम दिन समूहगत प्रस्तुति र गहन छलफलबाट आएका निष्कर्षलाई एकीकृत गर्दै आगामी वर्षको अनुसन्धान रणनीति तय गरिने नार्कले जनाएको छ। कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सिफारिसहरू सार्वजनिक गर्दै कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।